यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। केही दिनदेखिको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, विभिन्न जिल्लामा गरी 13 जनाको मृत्यु। देशका अधिकांश भागमा अझै 3 दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान। नेकपा एमाले, नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा बाढ़ी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन। राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिद्वारा मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना पारित। नेपालमा आज थप 3,082 जना कोरोना भाइरस संक्रमण मुक्त। 2,828 जनामा नयाँ संक्रमण पुष्टि। संक्रमित 52 जनाको मृत्यु। विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको पडरियामा 8 जनाको मृत्यु। र चीनमा खानेभित्र बाढ़ी पस्दा 11 जनाको मृत्यु। समाचार विस्तारमा। शनिबारदेखिको लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण आएको बाढ़ी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा जनधनको क्षति भएको छ भने धेरै ठाउँमा सड़क अवरूद्ध भएको छ। सिन्धुपाल्चोकमा लगातार को वर्षापछि मेलम्ची खोलामा आएको बाढ़ीले बगाएर बेपत्ता भएका मध्ये 7 जनाको शव भेटिएको छ। हेलम्बु गाउँपालिका पाल्चोक सेराकी 62 वर्षीय टीकामाया खड्का, हेलम्बु 2 का 31 वर्षीय माधव भण्डारी, 42 वर्षीय गणेश ज्योति, ओडा नम्बर 7 का 45 वर्षीय ज्ञानेन्द्र कक्षपति, ओडा नम्बर 6 का 35 वर्षीय चेंगा तामाङ, चौतारा सांगाचोक गढ़ी नगरपालिका निवासी कर्मचारी 23 वर्षीय समुद्र नेपाल र नाम नखुलेको 1 जनाको शव भेटिएको प्रहरीले जनाएको छ। मेलम्ची खाने पानी आयोजनाको मुहान क्षेत्र नाकुते हुँदै हिजो साँझबाट आएको बाढ़ीले हेलम्बु गाउँपालिकाको तिम्बु र चनौटे बजारमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले खोला आसपासका माछा फर्म तथा घरहरू बगाएको छ भने मेलम्ची बजारमा रहेको बस पार्कका सबै घर टहराहरू बगाएको छ। प्रहरीका अनुसार बाढ़ीले मेलम्ची बजारका मात्र 500 स्थानीय विस्थापित भएका जानकारी दिएको छ। यसैबीच सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ, नेपाली कंग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, राप्रपा अध्यक्ष पशुपति शमशेर राणा र बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल शरद लगायत नेता कार्यकर्ताहरू बाढ़ीग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएको छ। बाढ़ीमा फँसेकाहरूको नेपाल प्रहरी र सेनाले हेलिकप्टरबाट उद्धार गरिरहेको छ। मेलम्ची खोलाको बाढ़ी र पहिरोबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ। लगातारको वर्षापछिको बाढ़ीका कारण मनाङका 3 वटा स्थानीय बस्तीहरूमा पूर्ण रूपमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नासु र चामे गाउँपालिका सबैभन्दा बाढ़ीबाट प्रभावित भएका छन्। विभिन्न स्थानीय खोलामा बाढ़ी बस्तीमा पस्दा चामे र नासुमा ठूलो क्षति भएको हो। त्यहाँका कैयौं घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ। बाढ़ीका कारण जिल्लाभर 200 घरका 1,000 नागरिक विस्थापित भएका छन्। बाढ़ीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका 5 माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ। यस्तै मर्स्याङदी नदीमा आएको बाढ़ीले नासो गाउँपालिका 1 तालगाउँका 50 घर डुबानमा परेका छन्। नासो गाउँपालिका 3 धारापानीमा सरकारी कार्यालय र ब्याङ्कका भवनहरू पनि बगाइएको छ। अहिले पनि निरन्तर वर्षा भइरहेकाले स्थानीयवासीले उद्धारको माग गरिरहे पनि खराब मौसमका कारण उद्धार हुन सकेको छैन। त्यस्तै बाढ़ीले बगाउँदा बाजुरामा 2 जनाको मृत्यु भएको छ भने सल्यानमा 1 जनाको मृत्यु भएको छ। गोर्खामा पनि बाढ़ीले बगाउँदा 1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै डोटीमा वर्षापछि आएको पहिरोमा परि आज 1 जनाको मृत्यु भएको छ भने 2 बालिका घाइते भएका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका 4 पनि पहिरोले पुरिएर 1 जनाको मृत्यु भएको छ। अविरल वर्षाले मेलम्ची नदीमा बाढ़ी आउँदा हेलम्बु गाउँपालिका 1 अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरू डुबानमा परेका छन्। बाढ़ीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ। आयोजनामा निर्माण स्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आए पनि मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले बताउनुभयो। विगत 4 दिनदेखिको वर्षाले पर्वत जिल्लामा नराम्ररी प्रभावित भएको छ। कालीगण्डकी नदी, मोदी खोला, लमाए खोला, मर्स्याङदी लगायतका दर्जनौ खोला वरपरका बस्तीमा खतरा बढ़ेको प्रशासनले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा गरी अहिलेसम्म 50 घर परिवार विस्थापित भएका छन्। सबैभन्दा बढ़ी कालीगण्डकी नदी किनारमा बस्तीमा असर परेको छ। यस्तै सेतीबेनी बजारमा 9 घर कालीगण्डकी नदीले बगाएको स्थानीय सन्तोष भट्टराईले जानकारी दिनुभयो। मानवीय क्षति नभए पनि बस्ती सड़क खेत वन जंगलहरूमा पहिरो गइरहेको हाम्रा संवाददाताले बताएका छन्। लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको भाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन्। लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरू भएको छ भने बाढ़ी र पहिरोले विभिन्न जिल्लामा सड़क अवरूद्ध भएको छ। बुटवलमा तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। त्यस्तै बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने जय पृथ्वीराज मार्गमा सड़क माथिबाट पहिरो खस्दा सोमबार रातीदेखि बाटो अवरूद्ध बनेको छ। यसै गरी लमजुङमा पनि लगातारको वर्षाका कारण 13 घर परिवार विस्थापित भएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै 3 दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। महाशाखाकी मौसमविद मंजू बासीका अनुसार मनसूनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ। यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार गण्डकी लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली बागमती प्रदेश मा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति वर्षा हुने सम्भावना छ। नारायणी नदीको सतह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नदीको सतह गैराती 10:50 जाँदा 10.46 मिटर पुगेको हो। सो समयमा पानीको भाव 1,64,55,000 लिटर प्रति सेकेण्ड पुगेको थियो। नारायणी बेसिन कार्यालय भरतपुरका हाइड्रोलोजिस्ट राम विकेश रायले कार्यालयले सन् 1962 फेब्रुअरी 10 जलस्तर मापन शुरू गरेको बताउनुभयो। उहाँका अनुसार सन् 1974 अगस्त 5 नारायणीको जलस्तर 10.1 मिटर र 15,300 घन मीटर प्रति सेकेण्ड भाव मापन गरिएको थियो। सोही 10.1 मिटरलाई विगतमा उच्च बिन्दु मानिँदै आएको थियो। सो बिन्दुको रेकर्ड गैराती तोडिएको उहाँले जानकारी दिनुभयो। नारायणी नदीको खतराको तह 8 मिटर र बहाव 9,952 घन मीटर प्रति सेकेण्ड रहेको छ। राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ। गृह मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरोको जोखिम बढ़ेकोले तत्काल राहत तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो। प्रवक्ता अर्यालले देशैभरि हुने बाढ़ी पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण उद्धार राहत तथा पुनर्स्थापना गर्न जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर काम भइरहेको जानकारी दिनुभयो।
कार्यकारी समितिको बैठक बसेको थियो, त्यसमा खास गरी हिजो र आजको वर्षातबाट भएको जनधनको क्षतिको विषयमा चाहिँ छलफल भयो र त्यहाँ खोज उद्धार र राहतका चाहिँ कार्यक्रमहरू तत्कालै कुनै कन्जुसै नगरिकन सबै निकायहरू परिचालित हुने तत्कालै चाहिँ एकदम प्रभावकारी रूपमा चाहिँ काम अगाडि बढाउने भन्ने खालको चाहिँ एउटा निर्णय भयो।
सिन्धुपाल्चोक सहितका देशभरिका बाढ़ी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल उद्धार राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई समेत गृह मन्त्रालयले निर्देशन दिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो। बैठकमा सुरक्षा निकायले बाढ़ी पहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई जानकारी गराएको थियो। नेकपा एमाले अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपत्तिमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रूपमा परिचालित हुन सबै जनप्रतिनिधि पार्टी कमिटी र युवा पंक्तिलाई आह्वान गरेको छ। नेकपा एमालेका प्रवक्ता प्रदीप गेवालीले आज विज्ञप्ति जारी गरी तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढ़ाउन मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन बेपत्ताहरूको खोजी गर्न र बाढ़ीले घरविहीन बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग पार्टीले आग्रह गरेको उल्लेख गर्नुभएको छ। नेकपा एमाले भर्खरै सरकारले पारित गरेको विपद प्रतिकार्य योजनाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो। सभापति देउवाले सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग समेत गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी पहिरोमा परिहराइरहेका नागरिकको खोजी उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गर्नुभएको छ। अध्यक्ष दाहालले आज एक विज्ञप्ति मार्फत पीड़ितको तत्काल उद्धार राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुभएको हो। उहाँले बाढ़ी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पंक्तिलाई एकीकृत रूपमा परिचालित हुन समेत आग्रह गर्नुभएको छ। पर्वतमा केही दिनदेखिको वर्षाले जोखिम बढ़ेको छ। वर्षाका कारण नदी तथा खोलाको सतह बढ़ेपछि सड़क अवरूद्ध भएका छन् भने जोखिम बढ़ेपछि केही बस्ती स्थानान्तरण समेत गरिएका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँध स्थलमा पानी भरिँदै गएपछि पर्वतको सेतीबेनी बजार दुबानमा परेको छ। नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय रातभर निदाउन सकेका छैनन्। स्थानीय सन्तोष भट्टराई:
पर्वततिर एकवटा घर भत्किएको छ र स्याङ्जेतिर पाँच छवटा घर भत्किएको देखिएको छ र अझै पनि जान सक्ने अवस्था छैन। रातभरि पुरै कोही पनि निदाएको छैन। सबै बस्तीहरू यो जागरामै बसियो भन्न पर्यो।
महासिला गाउँपालिकामा पहिरोका कारण सात घर परिवार विस्थापित भयो सकेका छन्। बस्तीहरूमा पहिरोको जोखिम बढ़ेको छ भने सड़कहरू अवरूद्ध भएका छन्। महासिला गाउँपालिका पाँचका वडाध्यक्ष जीवन उचाई ठगुरी:
महासिला गाउँपालिका अन्तर्गत यति बेला चार घर पूर्ण रूपमा विस्थापित भएको छ। चार घरलाई हामीहरूले चाहिँ विद्यालय र छिमेकीको घरमा चाहिँ सारिसकेका छौँ भने सातवटा घरहरू उच्च जोखिममा रहेका छन्।
पहिरोका कारण जलजला गाउँपालिकाको लस्ती, कैसरी, गुन्टेखेत, धाइरिङ, फर्से लगायतका गाउँका बासिन्दा सुरक्षित स्थानमा सरेका छन्। वर्षाको निरन्तरताले मानिसहरू घर छोडेर आफन्त र नजिकैको विद्यालयमा आश्रय लिएर बसेको जलजला वार्ड नम्बर आठका वडाध्यक्ष हरि विकास जीसीले जानकारी दिनुभयो।
कैसरी लस्तीको 18 घर परिवार विस्थापित भइसकेका छन्। फर्सेको 14-15 घर चाहिँ त्यहाँ पनि विस्थापित छन्। सबै अन्त सरिसके अहिलेसम्म चाहिँ बढी सतह आज कार्यान्वयन होइन। अब यस्तै पानी अझ निरन्तर दुई दिन पर्ने भने 150 घर दोरी लान्छ।
कालीगण्डकी नदीमा पानीको सतह खतराको बिन्दु भन्दा माथि पुगेको छ। नदी तटीय क्षेत्रमा कटान र डुबानको समस्या देखिन्छ। भिरालो बस्तीमा पहिरोको जोखिम बढ़ेको छ। जिल्ला प्रशासन कार्यालयले जोखिम बढ़ेको भन्दै सतर्क रहन भनेको छ। प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री:
सबै स्थानीय तलाई हिजो आफैले फोन गरेर रिपोर्टिङ गर्नु भनेर मैले आफैले सबै प्रमुखहरूलाई फोन गरेको छु। जुन चुकै बेला पनि विपद पर्दाखेरि सशस्त्र पनि स्ट्यान्ड बाई छ, नेपाली सेना पनि मुख गर्न सक्ने गरी स्ट्यान्ड बाई छ। प्रहरीहरू त फिल्डमै छन् होइन। पोहोर साल भन्दा पनि अहिले वारी बेनी खतरामा देखियो होइन। खेती गर्ने एरिया त डुबानमै परिरहेको छ, त्यतातिर पर्यो। पहिरोको जोखिममा चाहिँ मासिला पनि देखियो,
पर्वतमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन। तर मनसूनको शुरूआतमै खतराको संकेत देखिएकाले सावधानी र सजगता बढ़ाउनु पर्ने आवश्यकता देखिएको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा पछिल्लो 24 घण्टामा 3,082 जना कोरोना संक्रमण मुक्त भएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 88.5% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 8,687 नमूनाको पीसीआर परीक्षण गर्दा 2,014 जना र 4,335 नमूनाको एन्टीजेन परीक्षण गर्दा 814 जना गरी जम्मा 2,828 जना नयाँ संक्रमित भेटिएका छन्। यसैगरी काठमाडौँ उपत्यकामा 499 जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा भक्तपुरमा 79, ललितपुरमा 66 र काठमाण्डुमा 354 जना रहेका छन्। मन्त्रालयका अनुसार देशभरि आज कोरोना संक्रमणबाट 52 जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट नेपालमा 8,558 जनाको मृत्यु भएको छ। यसै गरी मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले कुनै पनि व्यक्तिमा स्वाद हराउने, गन्ध हराउने, ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द, घाँटी र शरीर दुख्ने समस्या भए सरकारी प्रयोगशालाबाट अबदेखि कोविडको निशुल्क परीक्षण हुने समेत जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा असार 10 गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ। कोरोना संक्रमण र मृत्युदर घट्दै गए पनि जोखिम अझै पनि कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको हो। निषेधाज्ञा 81 खुकुलो गर्दा संक्रमणको जोखिम बढ़ने भएकोले निषेधाज्ञा एक साता थप गरिएको प्रमुख जिल्लाधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो। नेकपा एमालेका वरिष्ठ नेता झरनाथ खनालले पार्टीलाई फूटबाट जोगाउन आह्वान गर्नुभएको छ। स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जानु अघि उहाँले आज विज्ञप्ति जारी गरी एकता सफलताको र फूट विनाशको बाटो भएकाले पार्टीलाई फूटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। नेता खनालले देश लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठूला सफलतालाई स्मरण गर्न आग्रह गर्नुभएको छ। नेता खनालले राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र र स्थायित्वको खम्बाका रूपमा रहेका दलहरूभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्नुभएको छ। उहाँले विज्ञप्तिमा देशका प्रमुख दलहरू र तिनका नेताहरू बीचको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो सार्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्नेमा जोड़ दिनुभएको छ। नेता खनाल चिकित्सकको सल्लाहमा भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका लागि आज जानुभएको हो। विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाएको ब्रह्मपुरी गाउँपालिका 5 पडरियामा 8 जनाको मृत्यु भएको छ। नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत 4 दिन यता विषाक्त घरेलु मदिरा सेवनबाट 3 भारतीय नागरिक सहित 8 जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद शाहले जानकारी दिनुभयो। मृत्यु हुनेमा पडरियाका 50 वर्षीय रामेश्वर पासवान, 39 वर्षीय दिनकर दास, 65 वर्षीय कैलु दास, 50 वर्षीय जुगेश्वर माझी र 24 वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका 35 वर्षीय दाताराम निषाद, 55 वर्षीय शिवसागर निषाद र 32 वर्षीय सर्वेश राम निषाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौड़ले जानकारी दिनुभयो। मदिरा सेवन गरेका थप 3 जना बिरामी छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयले समय अनुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिएको छ। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री नयनकला थापाले मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरिसकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले संचार तथा सूचना प्रविधिको क्षेत्र व्यापक भएकोले निरन्तर परिवर्तनशील भूमिका निभाउन एक परिवारको रूपमा मन्त्रालयले आवश्यकता अनुसार निरन्तर समन्वयकारी भूमिका खेल्ने विषयमा आश्वस्त पार्नु भएको थियो। कोरोना संक्रमणका लागि जारी गरिएको निषेधाज्ञाका कारण तनहुका किसानहरूले उत्पादन गरेको कृषि उपजले बजार पाउन सकेको छैन। निषेधाज्ञाको फाइदा उठाउँदै कतिपय अवस्थामा बिचौलियाहरूले लागत भन्दा कम मूल्य निर्धारण गरेपछि किसान मर्कामा परेका छन्। तनहुबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
बन्दाबन्दीको समयमा आफ्नो कृषि उपज बिक्री नहुने तथा बिक्री भइहाले पनि उचित मूल्य नपाएपछि तनहुका कृषकहरू मारमा परेका छन्। लकडाउन भएदेखि नै कौडीको भावमा तरकारी बेच्न बाध्य बन्दीपुर गाउँपालिका 5 एम्पा फाँटका कृषकहरू अहिले व्यापारी समेत नआइदिँदा समस्यामा परेका हुन्। कृषक तान प्रसाद भट्ट:
पहिला त भाउ हुन्थ्यो, अब बाहिरी मान्छे आउँथे, अब अहिले अलिक भाउ देख्दैन। पहिला हामीले देखाएर तपाईँको तले बढी निकरे बढीलाई 70-80 रुपियाँ किलोमा बेचिन्थ्यो, अब यतिखेर त 20 रुपियाँ किलो हालेन।
लकडाउनका कारण अन्य व्यापारीहरूको तुलनामा साना कृषकहरू बढी प्रभावित बन्न पुगेका छन्। आफ्नै सवारी साधन नहुँदा टाढाको बजारसम्म पुगेर आफ्नो उत्पादन बिक्री गर्न नपाएकी रिता नेपालीले बजार मूल्य भन्दा धेरै सस्तोमा आफ्नो उत्पादन बेच्नु परेको गुनासो गर्नुभयो।
बिल्कुल आधी भावमा जे कुरा लगाए पनि, गुल भनेर लगाए पनि, भेन्डी लगाए पनि, बोडी लगाए पनि आधी भाव।
उहाँको जस्तै समस्या भोग्दै आउनुभएका काशीनाथ भट्टराईले उपभोक्ताले महँगो रकम तिरे पनि कृषकले फाइदा लिन नसकेको बताउनुहुन्छ। लगानी उठाउन समेत मुस्किल परेको बताउने भट्टराईले कृषि क्षेत्रमा बिचौलिया आवी हुनु दुःखद भएको बताउनुभयो।
हामीले लकडाउन भन्दा पहिला 25 रुपियाँ केजी बेचिरहेको थियौँ करेला, लकडाउनको हल्ला सुन्ने बित्तिकै 10 रुपियाँ किलो बेच्नु पर्ने बाध्यता छ।
जिल्लाका कृषकहरू लकडाउनका कारण मर्कामा परेको उद्योग वाणिज्य संघ विमल नगर बजार इकाईका अध्यक्ष वरुण भट्टराई बताउनुहुन्छ। लगानी समेत नउठ्दा कृषकहरूलाई सहयोग गर्न नसकेको उहाँको भनाइ छ।
त्यही करेला बजार किनेर चाहिँ ग्राहकले खानु पर्दा 30-40 रुपियाँ छ, किसानले जम्मा 10 रुपियाँ मूल्य पाएछ। यो हरियो कच्चा पदार्थ यो त अलिक समस्या छ।
एम्पाका कृषकहरूको मुख्य बजार दमौली, मुगलिन, नारायणघाट र पोखरा हुन्। तर बिहान बेलुका समेत नभनी कड़ा मेहनत सहित तरकारी उत्पादन गरेका कृषकले बेच्ने बेलामा समस्या भोग्नु दुःखद पक्ष हो। यसरी कृषिमा लागेर आफ्नै उत्पादन समेत उठाउन नसकेका कृषकलाई बिचौलिया आयु हुन नदिने नीति निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ। अशोक विश्वकर्मा, तनहुँ।
अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तरी क्षेत्र स्थित साङसी प्रान्तको एक फलाम खानीमा बाढ़ीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा 11 जना मजदूरको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार बाढ़ीमा फँसेका अन्य 13 जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। इन्टरनेटमा आधारित विश्व प्रख्यात कम्पनी एमाजोनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले अर्को 2 अर्ब 70 करोड़ डलर रकम विभिन्न संस्थाहरूलाई दान गर्नुभएको छ। स्कटले आफ्नो ब्लगमा लेख्दै अहिलेसम्म खासै रकम नपाएका र व्यवस्था गरिएका सहायता संस्थाहरूलाई सहयोग दिन चाहेको बताउनुभयो। उहाँले जातीय समानता, कला र शिक्षाको क्षेत्रमा काम गर्ने 300 जति गैर नाफामुखी संस्थाहरू छनौट गरेको पनि बताउनुभयो। विश्वकै धनी महिलामा गनिने स्कटले 2019 पति जेफसँग सम्बन्ध विच्छेद गर्दा धेरै सम्पत्ति प्राप्त गर्नुभएको थियो। इजरायली सेनाले प्यालेस्टनी लड़ाकू समूह हमासका लड़ाकूहरूलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई आक्रमण गरेको छ। गाजा क्षेत्रबाट इजरायलतर्फ प्रज्वलनशील बेलून प्रहार गरी ठाउँ ठाउँमा आगजनी गर्न थालेपछि इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरेको बताइएको छ। दुई पक्षबीच भएका आक्रमणका घटना केही मत्थर भएकोमा आजबाट पुनः युद्ध शुरू भएको छ। द्विपक्षबीच 11 दिनसम्म चलेको सशस्त्र भिडन्त मे 21 तारीकमा युद्ध विराममा परिणत भएको थियो। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसकै डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा कमी आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 10 महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन 2077 अनुसार गएको चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकम 2.5 अर्ब रूपियाँ भन्दा बढ़ीले कमी आएको छ। निषेधाज्ञा शुरू हुनु अघि डिजिटल कारोबार लगातार बढ़िरहे पनि निषेधाज्ञा शुरू भएसँगै कारोबारको संख्या र परिमाण दुवै घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। निषेधाज्ञा लागू भएसँगै कनेक्ट आईपीएस, इन्टरनेट ब्याङ्किङ, क्यूआर स्क्यान, मोबाइल वालेट र ई कमर्स मार्फत हुने कारोबार रकममा कमी आएको हो। गत चैतमा डिजिटल भुक्तानी मार्फत 1.66 अर्ब 81 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा वैशाखमा उक्त कारोबार रकममा कमी आई 1.64 अर्ब 75 करोड़ रूपियाँ बराबरको कारोबार भएको छ। काठमाडौँ उपत्यकाको चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी बल्खु सड़क खण्डमा स्मार्ट सड़क बत्ती जडान गरिने भएको छ। ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सड़क विभाग बीच भएको त्रिपक्षीय सम्झौता अनुसार सो क्षेत्रमा बत्ती जडान गर्न लागि हो। करिब 17 करोड़ 36 लाख रूपियाँ लागत अनुमान गरिएकोमा ललितपुर महानगरपालिकाले कुल लागतको 60% र प्राधिकरणले बाँकी 40% रकम बिहोर्ने सम्झौता भएको सड़क विभागका महानिर्देशक अर्जुन थापाले जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्दै कर्मचारीहरूको मनोबल बढ़ाउन पर्यटन खर्च सहित 12 दिन बिदा दिने भएको छ। यसपालि घुमौ कर्णाली भन्ने नारा राखेको प्रदेश सरकारले कर्णालीलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। पर्यटन विकास तथा प्रबन्धनका सबै आयोजना कार्यान्वयनका लागि 23 करोड़ 15 लाख रूपियाँ बजेट विनियोजन गरेको कर्णाली प्रदेशले एक जिल्ला एक पर्यटकीय क्षेत्र समावेश गरेको प्रदेश पर्यटन गुरू योजना समेत अघि बढ़ाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डीएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ। कम्पनीको प्रादेशिक कार्यालय भैरवाबाट वितरण गरिने 300 मेट्रिक टन मल वितरणमा कोटा निर्धारण गरी 9 वटै स्थानीय तहलाई उपलब्ध गराउने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले जानकारी दिनुभयो।
अब खेल समाचार अझै बमबाट।
एसियाली फुटबल महासंघ एएफसीले छनौट प्रक्रिया परिमार्जन गरिसके नेपाली एएफसी एसियन कप छनौटको तेस्रो चरणमा स्थान बनाएको छ। एएफसीको नयाँ प्रक्रिया अनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो। एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन विश्वकपको आयोजना तथा एसियन कपको साबिक विजेता कतारले विश्वकप छनौट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो। यस नियमसँगै दोस्रो स्थान हासिल गर्ने मध्ये पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने आठ आठ टोलीले एसियन कप छनौटको तेस्रो चरणमा स्थान बनाए। एएफसीले पाँचौं स्थान हासिल गर्ने शीर्ष तीन टोलीले पनि तेस्रो चरणमा स्थान बनाएको जनाएको छ। अब पाँचौं स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्ने भएको छ। अब इन्डोनेसिया, कम्बोडिया, चाइनी ताइपेन र गुआमले मात्र प्लेअफ खेल्नेछन्। प्लेअफका विजयी दुई टोलीले एसियन कप छनौटको तेस्रो चरणमा स्थान पक्का गर्नेछन्। विश्वकप तथा एसियन कप छनौट समापन भइसके एसियाबाट विश्वकप छनौट खेल्ने एसियन कपमा छनौट हुने र एसियन कप छनौटको तेस्रो चरण खेल्ने टोलीको टुङ्गो पनि लागेको छ। सबै समूहका विजेतासँगै दोस्रो स्थान हासिल गर्ने शीर्ष पाँच टोलीले विश्वकप छनौटको अन्तिम चरण तथा एसियन कपमा सिधा छनौट हुने प्रावधान रहेको थियो। यसै अनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, युएई, साउदी अरेबिया, इराक, ओमान, भियतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनौट हुँदै विश्वकपमा स्थान बनाउन प्रयासरत छन्। दोस्रो स्थानमा रहेर पनि शीर्ष टोली बन्न नसकेका टोलीले पनि सिधै एसियन कप छनौटको तेस्रो चरण खेल्नेछन्। नेपाली पारा तेक्वान्डो खेलाडी फेलिसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स 2020 छनौट हुँदै प्रतिस्पर्धा गर्ने भएकी छिन्। नेपाल तेक्वान्डो संघले विज्ञप्ति जारी गर्दै फेलिसाले वाइल्ड कार्ड मार्फत पाराओलम्पिकका लागि छनौट भएको जनाएको छ। जापानको टोकियोमा 2078 भाद्र 17 19 गतिसम्म आयोजना हुने पाराओलम्पिकमा गोवर्धनले 44 58 केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन्।
केही दिनदेखिको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित। विभिन्न जिल्लामा गरी 13 मृत्यु। देशका अधिकांश भागमा अझै 3 भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान। नेकपा एमाले, नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा बाढ़ी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन। राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिद्वारा मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना पारित। नेपालमा आज थप 3,082 जना कोरोना भाइरस संक्रमण मुक्त। 2,828 जनामा नयाँ संक्रमण पुष्टि। संक्रमित 52 जनाको मृत्यु। विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको पडरियामा 8 जनाको मृत्यु। र चीनमा खानेभित्र बाढ़ी पस्दा 11 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।